نستعينه ونستغفره ونؤمن به ونتوكل عليه. نعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله. صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، محترم بزرگوار اور بھائیو، اللہ تبارک و تعالی نے حضور صلی اللہ علیہ وسلم پر جو علم نازل فرمایا ہے اسے اللہ تبارک و تعالی کا منشا مقصود یہ ہے کہ بندے اس علم کے مطابق اپنے ظاہر اور باطن کو آراستہ کریں، مرد ہو یا عورت ہو، وہ اپنے اسی علم کے مطابق ان کا ظاہر ہونا چاہیے اور اسی علم کے مطابق ان کا باطن ہونا چاہیے، اس سے فائدہ یہ ہوگا کہ اللہ تبارک و تعالیٰ ان سے راضی ہوں گے کیونکہ وہ اللہ کے موافق ہو جائیں گے، اور جس سے اللہ راضی ہوں گے اس کو اللہ پاک اپنی رحمت کے ہمیشہ کے خزانوں سے جوڑ دیں گے. اللہ کے پاس ہر شے کے خزانے ہیں، ہر شے وہی میں شعین اللہ عندنا خزائن، ہر شے کے خزانے، نعمتوں کے بھی خزانے ہیں اور مصیبتوں کے بھی خزانے ہیں، نعمتیں بھی لامحدود اور مصیبتیں بھی لامحدود. نعمتیں جو ہے وہ اللہ تعالیٰ کی صفات جمال کی تجلیات ہیں اور مصیبتیں جو ہیں وہ صفات جلال کی تجلیات ہیں، یہ بتاتے ہیں، تعبیر کی سہولت ہوتی ہے. اس وقت تعالیٰ شانو جن سے راضی ہوں گے ان کو اپنی نعمتوں کے لامحدود خزانوں سے جوڑ دیں، تو اس میں بھلا کس کا ہوگا؟ ان بندوں کا ہوگا جنہوں نے وحی کے علم کے مطابق اپنے کو سنوار لیا ہوگا، اور اللہ کے ان خزانے میں کوئی کمی نہیں آئے گی، وہ خزانے خراب نہیں ہوتے. اس لیے اگر اللہ کسی کو نہ دیں تو بھی کچھ ان کا نقصان نہیں، تو بھی سڑ گئے، خراب ہو گئے، اور اگر کوئی دے کسی کو دے دیں تو بھی ان کا کوئی نقصان نہیں ہے، کبھی خرچ ہو گئے. تو اس لیے فائدہ صرف بندوں کا ہوتا ہے، مذہب اور مذہب کی تعلیمات پر عمل کرنے کا فائدہ بندوں کو ہوتا ہے، مذہب فائدے کے لیے ہوتا ہے، کبھی بھی مذہب نقصان کے لیے نہیں ہوتا. مذہب اسلام جو ہے وہ صرف رحمت کی بنیاد پر بھیجا گیا ہے، اللہ تعالیٰ نے رحمت کا ارادہ فرمایا، اسی رحمت کو صوفیہ جو ہے نفس رحمانی کہتے ہیں، نفس اصل سانس کو کہتے ہیں. اللہ تبارک و تعالیٰ کے اس مفہوم کو ادا کرنے کے لیے کہ انہوں نے اپنی رحمت کو پھیلایا عالم میں، اس کو نفس سے تعبیر کرتے ہیں، نفس رحمانی. اور اسی رحمت کی بنیاد پر چونکہ کائنات کا سسٹم پورا بنایا گیا، اس لیے نفس رحمانی ہی الرحمن ہے، بلکہ یوں کہہ لیجئے آپ کہ نفس جو ہے نا وہ عرش ہے، رحمانی جو ہے وہ الرحمن ہے. یہ صوفیہ فرماتے ہیں، صوفیہ کی اپنی ایک لینگویج ہوتی ہے، ان کی ایک تعبیر ہے، ان کے ادراکات ہیں، ان کا وجدان، ان کا شعور، ان کا کشف ہے. تو ان کے پاس الرحمن علی العرش کے مفہوم میں یہ بات شامل ہے، رحمت چاہتے ہیں وہ اصل، اور اسی وجہ سے انہوں نے ہر مخلوق کے اندر ایک لینت اور ایک استعداد پیدا فرمائی اس کو لینے کی، اس لینت کو اصل عرش کہتے ہیں ان کے پاس، اس نرمی کو جو چیز کو لے سکتی ہے. رب تعالیٰ شانہ نے رحمت کے لیے علم دیا ہے، مذہب دیا ہے، رحمت کے لیے قرآن پاک نازل فرمایا ہے، رحمت کے لیے سرکار دو عالم صلی اللہ علیہ وسلم کو مبعوث فرمایا ہے. اس لیے فرمایا وما ارسلنا کا الا رحمۃ للعالمین، ہم نے آپ کو رحمت ہی بنا کر بھیجا ہے. تو رحمت جو ہے نا وہ اسی سے بٹے گی. اب رحمت اللہ پاک لے دینا چاہتے ہیں تو انہوں نے اس کا ایک ضابطہ بنایا، بغیر ضابطے کے کیوں نہیں دیتے؟ اس سے پہلے پرسوں بات آئی تھی کہ اللہ تبارک و تعالیٰ نے چیزوں کے درمیان میں دو قسم کے روابط رکھے ہیں، بغیر ضابطے کے اول وہلے میں دے دینا، اور ایک ہے ضابطے کے ساتھ میں، اور ایک ترتیب کے ساتھ، ایک شرائط کے ساتھ دینا، استعداد کے ساتھ دینا. دونوں چیزوں میں بہت بڑا فرق ہوتا ہے، اور دونوں میں ایک انتظام ہوتا ہے، ایک حکمت ہوتی ہے، ایک مصلحت ہوتی ہے. دنیا میں ہم جو پیسہ کماتے ہیں، ایک پیسہ کمانے کی بنیاد تو یہ ہے کہ بابا نے دے دیا، اماں نے دے دیا، عیدی میں مل گئے پیسے، اور ایک پیسہ کمانے کی بنیاد یہ ہوتی ہے کہ آدمی کو جاب کرنا پڑا باضابطہ، وہ جاب کرنے کے بعد سیلری کے طور پر ملا، وہ سیلری ویسے کہیں کو نہیں بانٹ دیے، تو ایک لاک ڈاؤن تھا بلکہ بانٹ دیے ایک وقت، ہر وقت زندگی بھر تھوڑی بانٹیں گے وہ، تو سیلری جو ہے نا وہ ویسے نہیں دی جاتی، وہ شرط کے ساتھ ہے، وہ ترتیب ہے. پھر سیلری سیلری میں فرق ہے، شعبے شعبے میں فرق ہے. آپ کو کس چیز کی سیلری چاہیے؟ آپ کو آئی ٹی ڈپارٹمنٹ کی چاہیے، آپ کو ڈاکٹری کی چاہیے، آپ کو انجینئرنگ کی چاہیے، آپ کو لائری کی چاہیے، کائے کی چاہیے آپ کو. تو پھر آدمی کو اس کی سروس دینی پڑتی ہے جب وہ سیلری ملتی ہے، اور سروس دینے کے واسطے آدمی کے پاس ایک ڈپلوما چاہیے ہوتا ہے، اس کی صلاحیت اس نے پیدا ہوئی نہیں، وہ سروس دینے کے قابل بھی ہوا کہ نہیں ہوا. وہ سروس دینے کے قابل ہونے کو دسیوں سال لگتے ہیں، آدمی اس کے بعد اپلیکیشن دیتا ہے کہ ہاں میں یہ سروس دینے کے میں قابل ہو گیا ہوں، پھر آپ کو ایکسیپٹ کیا جاتا ہے کہ ٹھیک ہے صاحب آپ کو ہائر کیا جا رہا ہے، پھر آپ سے سروس لی جاتی ہے، پھر آپ کو سیلری دی جاتی ہے. تو وہ پیسے جو آپ کو پہلے مل گئے تھے عیدی میں ماں باپ کے پاس میں یا کھانے پینے کے، وہ نہ اس کی ترتیب الگ ہوتی ہے، اور اس کی ترتیب جو ہے نا یہ بالکل الگ ہوتی ہے، نظام الگ الگ ہیں. یہ ایک کا نام رحمت امتنانی ہوتا ہے، ایک کا نام رحمت وجوبی ہوتا ہے. اسی وجہ سے اللہ تبارک و تعالیٰ حضور پاک صلی اللہ علیہ وسلم نے موجبات رحمت مانگے ہیں، اللہم انی اسئلک موجبات رحمت، کہ اللہ میں آپ سے موجبات رحمت مانگتا ہوں، رحمت چاہیے. تو اس کا جو موجب ہے، جو ڈپلوما ہے وہ چاہیے، کیونکہ آپ کے پاس ڈپلوما ہوگا تو وہ چیز مل جائے گی، آپ کو سند ہے آپ کے پاس میں اس چیز کی، تو وہ چیز آپ کو حاصل ہو جانے والی ہے. آخرت کی جو ہمیشہ کی نعمتیں ہیں، اللہ کے لامحدود خزانوں سے ہمیشہ کے جڑ جانے کے واسطے اللہ تبارک و تعالیٰ نے شرط اور مشروط، سبب اور مسبب، اور سعی اور ما الیہ سعی، اس کو ترتیب بنایا ہے. وَلَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى، ہم سعی پر دینے والے ہیں وہ چیز. تو اس کے لیے وحی نازل فرمائی کہ اس وحی کے مطابق اپنے ظاہر و باطن کو کرو گے تو پھر ہم یہ دیں گے تم کو. تو یہ دنیا جو میں ٹائم جو دیا گیا ہے مجھے اور آپ کو، اس کے لیے دیا گیا ہے، اور یہ جو اس کے مطابق علم بنانا اور اس کے مطابق عمل بنانا، یہ دونوں جو ہیں، علم بنانا تو بہت آسان ہوتا ہے، لیکن اس علم کے مطابق عمل بنانا یہ آسان نہیں ہوتا. علم سیکھ لینا آپ کو بہت آسان ہے، کتاب پڑھ لو آ جائے گا، نیٹ پہ چلے جاؤ معلوم ہو جائے گا، بیٹھے رہو معلوم ہو جائے گا، کچھ کرنا نہیں پڑتا، خالی سن لینا پڑتا ہے آدمی کو، یہ بھی بہت سی چیزیں معلوم ہو جاتی ہیں. لیکن بعضی چیزیں مشق کی ہیں، پریکٹس کی ہیں، ممارست کی ہیں، یعنی خالی ایک آدھ مرتبہ کر لینے سے بھی وہ نہیں ہو جاتی، بار 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 کرنے سے وہ ہوتی ہیں، وہ قابو میں آتی ہیں. تو وہ سب شرائط پوری ہونے پڑتے ہیں. اور اس میں ایک اہم بات دوسری جو ہے نا وہ یہ ہے کہ چونکہ امتحان کے لیے مجھے اور آپ کو اس دنیا میں رکھا گیا ہے، تو سمپل وے سے علم دے کے اس کے مطابق عمل کر لو بلکہ نہیں ہے معاملہ. جب عمل کرنے جائے گا بندہ تو ٹکراؤ رہے گا، راستہ آسان نہیں ہے، سمپل نہیں، آسان سے آسان تو ہے لیکن سمپل نہیں ہے، مشقت والا ہے. اس مشقت کو عربی میں مجاہدہ کہتے ہیں، بغیر مجاہدے کے دین پر عمل نہیں ہوتا، اسی وجہ سے جہد ہے، اور کرنے میں تھوڑی تکلیف ہے، اسی لیے اس کو احکام تکلیفیہ کہتے ہیں. فعل مکلف، لا یکلف اللہ، اللہ تکلیف نہیں دیتا، نہیں دیتے کسی کو، مگر اس کی طاقت کے موافق، تو تکلیف تو دے رہے ہیں نا، طاقت کے موافق دے رہے ہیں، مگر دے رہے ہیں. اب روزہ رکھو بول کے رکھا دیے تو تکلیف تو ہے، اچھی خاصی تکلیف ہے، تراویح پڑھوا دی، افطار پیٹ بھر کھانے کے باوجود، بالکل چھوٹا سا ٹائم رہنے کے باوجود آپ نے فرض نماز بھی پڑھوا دی، پھر اس کے بعد مزید 20 رکعتیں اور پڑھوا دی، اور پھر اس کے بعد میں وتر بھی پڑھوا دی ہے، تکلیف تو ہے، مگر یہ تکلیف ایسی ہے کہ تم اس کو برداشت کر سکتے ہو. یہ اللہ نے فرمایا، میں ہمیشہ کام وہی لگاؤں گا جو تم کر سکتے ہو، وہ نہیں لگاؤں گا جو تم نہیں کر سکتے. یہ تو اللہ تبارک و تعالیٰ کی طرف سے، لیکن ہے اس میں تکلیف، اور ہے عمل میں مجاہدہ، मुजाहिदा कहते हैं उसको जिसके अंदर टकराव है, आपको कश्मकश है, आपके अंदर से तबीयत नहीं चाह रही होगी आपको करना होगा, आपकी तबीयत चाह रही होगी आपको नहीं करना होगा, चाहने के बावजूद नहीं करना, नहीं चाहने के बावजूद करना, जो काम करने के हैं उसके लिए तबीयत नहीं चाहती उसको करना है, जो काम नहीं करने के लिए है उसके लिए तबीयत चाहती है वो नहीं करने का है। हुफ्फतिन नार बिश्शहवात व हुफ्फतिल जन्नतु बिल मकारिह, जन्नत को घेरा गया है नागवार बातों के साथ और जहन्नम को घेरा गया है खुशगवार बातों के साथ। जो चीज़ें नहीं करने की है ना उनको करने को तबीयत चाहती क्योंकि वो खुशगवार है, लेकिन अगर करा आदमी तो जहन्नम में गिर जाता। और जो चीज़ें आदमी को जो है ना वो करने की है उनको तबीयत नहीं चाहती, लेकिन अगर कर लिया बंदा उसको तो जन्नत में चला जाता। ये हुफ्फतिल जन्नत बिल मकारिह व हुफ्फतिन नार बिश्शहवात, जहन्नम की बाउंड्री अलग है जन्नत की बाउंड्री अलग है। जब अल्लाह पाक ने जन्नत बनाई तो हज़रत जिब्राईल अलैहिस्सलाम से कहा कि जाके देख क्या हो, हमने जन्नत बनाई, आलीशान महल बनाया हमारा, हमारी नेमतों को हमने सजाया है, देखो हमारी कुदरत कैसी है, हमारी शान कैसी है, कितनी वसात है हमारे पास, कितनी बड़ाई है और कैसी कैसी नियामतें हैं और कैसी कैसी चीज़ें उसके अंदर हमने रखी हैं, भरी हैं उनसे। जाओ जाके देख के आओ, क्या बाग हैं, क्या दरख्त हैं, कैसे महलात हैं, कैसी नहरें हैं, कैसा पानी है, कैसा शहद है वहाँ का, कैसा दूध है वहाँ का, कैसी शराब है वहाँ की। ज़रा दरख्तों का तो जायज़ा ले के आओ। ऐसे ऐसे दरख्त देख के आए जिब्रील अलैहिस्सलाम कि जिसके नीचे 100 साल तक अगर घोड़ा दौड़े तो एक दरख्त के साये को ख़त्म नहीं कर सकते, और फलदार, फलों से लदा हुआ, और फल सड़के गिरते भी नहीं, बस जब कोई खाएगा आदमी वहाँ दूसरा फल लगेगा। हज़रत जिब्राईल अलैहिस्सलाम देख के आए, कहने लगे परवरदिगार मैंने देख ली आपकी जन्नत। कहने लगे क्या राय है तुम्हारी उस तबसरा? कहने लगे ये तो ऐसा आपने बनाया है कि एक भी नहीं रहेगा जो इसमें ना घुसे, हर किसी को जैसे ही इसका पता चलेगा वो इसमें दाखिल हो जाएगा। उसके बाद उसका एक सर्कल, उसकी बाउंड्री बना दी, हर चीज़ की बाउंड्री होती है। जिब्राईल से फरमाया कि जाके उसको देख के आओ। तो बाउंड्री देख के आए जिब्राईल अलैहिस्सलाम, कहने लगे अल्लाह परवरदिगार ये तो आपने ऐसा बनाया है कि शायद ही कोई उसमें जा सके, क्योंकि ये बाउंड्री को पार करना ये शहवात से भरा हुआ है, ख्वाहिशात से, ये नागवारियों से भरा हुआ है, शहवात से नागवारियों से भरा हुआ है, ये कांटों पे चलना है, ये कांटों की सीज है, ये आग का दरिया है, ये तलवारों के साये में रहना है, ये तीरों के साये में रहना है, ये रातों की रोहबानियत है और दिन की फुरसानियत है, रोहबानुम बिल्लैल व फुरसानुम बिन्नहार, रातों में मुसल्ले पे रहना और दिन में घोड़ों की पीठ पे रहना, और पहाड़ों में जंगलों में कभी पानी है कभी पानी नहीं है, भूख में प्यास में सर्दी में गर्मी में जहरीले जानवरों में दुश्मनों में घिर जाना है, हर वक्त दुश्मनों का खौफ है, जान का खतरा है, तबीयत नहीं चाह रही फिर भी नमाज को भी अदा करना है, रोज़ा भी रखना है, ये तो आपने इतने ज़्यादा नागवारियों की बाउंड्री लगाई है कि शायद ही कोई इसमें दाखिल हो। ये फरमाया जिब्रील अलैहिस्सलाम तुम्हें हमारा इम्तिहान है, ये चीज़ इतनी बड़ी चीज़ मिलना है तो जन्नत इतनी आसान तो नहीं है, कुछ जिसको मिलेगी उसको पता चलेगा कि क्या मिल गया उसको, उसके तो वारे नियारे हो गए, हमेशा हमेशा की ज़िंदगी बन गई जिसकी जन्नत मिल गई। आप अंदाज़ा फरमाइए कि ऐसी 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 तंदुरुस्ती जिसके बाद बीमारी नहीं, 1000 साल गुजर गए, 1,00,000 साल गुजर गए, 1,00,000,000,000 साल गुजर गए, 1,000,000,000,000 साल गुजर गए, बीमारी नाम की कोई चीज़ नहीं, बल्कि तंदुरुस्ती में इजाफा, हुस्न में इजाफा, जवानी में इजाफा। तो शुभोन वला तहरमोन, तुम जवान रहोगे बूढ़ा नहीं बनोगे, बूढ़ों से पूछो जवान अगर रहते तो क्या मज़ा था, अभी जवान को नहीं समझ में आता लेकिन बुढ़े से पूछो तो पता चलता है कि जब उसे बोला जाए कि तू जवानी मिलेगी तुझे बूढ़ा नहीं होगा, क्या बोलो आप जो बोलो वो करता हूँ, बोलता हूँ कौन सी दवा खाऊ बोले वो दवा खाता हूँ, जितने पैसे लगाना है उतने पैसे लगाता हूँ, जो करना है बोले वो कर, जो जाके ना आए वो बढ़ा वो जवानी देखी, जो आके ना जाए वो बुढ़ापा देखा, बुढ़ापा आता है तो बोलता मैं नहीं जा सकता साहब, मैं आपका रफीक बाहयात हूँ, जिंदगी भर आपके साथ रहूंगा, आपके साथ ही जाऊंगा, जवानी चली जाती। तो एक ऐसी खजानों का सिलसिला ऐसा है अल्लाह के पास कि पहले जो चीज दी जाने वाली है ना, उसकी इस्तेदाद दी जाएगी, उसकी सलाहियत दी जाएगी। ऐसी बड़ी नेमतों में आदमी के पास में अगर सेहत ही ना हो तो क्या फायदा लेके। एक आदमी को फांसी की सजा हो गई, कल सुबह फांसी है, और रात में उसके सामने पूरे उसके रिश्तेदार जो है ना, फल फलवारियां, मेवे फ्रूट, ये वो, कोई बिरयानी ला के रख रहा, कोई जने वाला कल मरने वाला है कैसा भी, कोफ्ते ला के रख रहा है, मटन है, फ्राई चिकन है, ये यहाँ से वहां तक दस्तरखान चुनाव भर दिया गया है, सुबह उसको मौत होने का है, सुबह उसको फांसी, क्या मजा है उसमें। जिसके साथ में अंडेशे लगे हुए हों, जिसके साथ में फना लगा हुआ हो, उसमें कोई मजा नहीं रहेगा। चीज देने से पहले उसकी उसका प्रिपरेशन, उसकी तैयारी, अल्लाह तबारक व तआला ने ऐसा इंतजाम फरमाया है कि एक ऐसी जवानी बंदे को दी जाए जिसके साथ बुढ़ापा ना हो, ऐसी तंदुरुस्ती दी जाए जिसके साथ बीमारी ना हो, ऐसी जिंदगी दी जाए जिसके साथ मौत ना हो। आज्ञा अहल जन्नत तशुब्बून वला तहरमून तसिहून वला तमरदून तहयून वला तमूतून व अंतुम तखलुदून फिहा। और ऐसी जन्नत दी जाए जिसको कभी फिर छीना नहीं जाए, उसमें कोई काम ही नहीं लगाया जाएगा, एक एक फल के करीब नहीं जाने का काम भी नहीं लगाएंगे, क्योंकि एक ऊपर लगा के देख लिया ना, एक ऊपर देखा जा चुका है कि एक 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 तरफ के फल के बाद मत जाओ बोले तो भी नहीं हुआ इनसे, तो ये वो भी काम अब लगाए जाने वाला नहीं है कि भाई देखो ये एक दरख्त है इसके करीब तुम नहीं जाना, जो दरख्त के पास जाते जाओ मर्जी है तुम्हारी। तखलुदून वान तुम तखलुदून फीहा, तुम हमेशा इसके अंदर रहोगे। उस एतबार से चूंकि अल्लाह तबारक व तआला वो देने वाले हैं, तो इसलिए उसके एतबार से तैयारी है। जहन्नम अल्लाह ने बनाई, फिर जिब्राइल से कहा कि जाके जरा देख कर आओ, सलाम ने वहाँ के अजाब, वहाँ के सांप, वहाँ के बिच्छू, वहाँ की आग, वहाँ का पीप, और वहाँ का जख्मों का धोवन, और वहाँ के गुरुज, और वहाँ के सजाओं का एक निज़ाम पूरा बेतहाशा, वहाँ का खाने का पीने का निज़ाम, वहाँ का जख्म, ये सब देखा तो देख के घबरा गए, कहने लगे परवरदिगार ये तो ऐसा है कि आपके जिस बंदे को भी मालूम होगा कि ये ऐसी चीज़ है, वो इसके करीब भी नहीं जाएगा। तो फिर उसके अल्लाह तबारक व तआला ने बाउंड्री बनाई उसकी, फरमाया इसको भी देख के आओ जरा, जिब्रील सलाम उसको देख के आए, वो ख्वाहिशात से भरी हुई, उसकी बाउंड्री जो लगी हुई, उसको देख के कहने लगी बनी आदम का जो मिजाज है उसके अतबार से तो लगता नहीं है कि कोई इसमें से गिरने से बचेगा, क्योंकि जो इसमें जाएगा वो इसमें गिरने वाला है। वह फतिन्ना और बिशहवात वह फति जन्नत बिल मकारी, तो अब ताला शान उन्होंने आखिरत की जो नियमतों के देने का निज़ाम है वो बनाया है किस चीज़ के साथ, वो इस दुनिया एक खास तरतीब के साथ है, सबब और मुसबब के तौर पर है, शर्त और मशरूत के तौर पर है, एक तरतीब है उसमें, एक चीज़ पहले तुम हासिल करो फिर दूसरी चीज़ तुमको मिलेगी उसके बदले में, और वो ये है कि इस इल्म के मुताबिक लाओ, और उस इल्म के मुताबिक आने में हमारे पास जो दुश्वारी है, हमारी तबीयतें जो हैं वो अलग हैं बिल्कुल, हमारी तबीयत शरीयत के मुआफिक नहीं है, जिस चीज़ से हम बने हुए हैं उसकी जो खसूसियतें हैं वो शरीयत के अगेंस्ट में हैं, हमारी फितरत जो है ना वो इस्लाम के मुआफिक होती है, अलवलदु युलदु अलल फितरा, हमारी तबीयत जो है वो इस्लाम के मुआफिक नहीं होती, तबीयत इस्लाम के ख़िलाफ़ होती है, तबीयत का दूसरा नाम नफ्स है। तबीयत कहते हैं हमारे आग पानी मिट्टी हवा के मिलने से जो चीज़ पैदा हो रही उसको तबीयत कहते हैं, ये चारों चीज़ों का जो मरकब माजून मरकब बनता है, इस माजून मरकब से जो चीज़ें तैयार होते हैं, लहवा जो उसमें होती है, लपक जो उसके अंदर बनती है, उससे जो जो चीज़ें निकलती हैं वो उसको तबीयत कहते हैं, उसी का नाम नफ्स है। उसके अंदर जो खसूसियात हैं इन चारों चीज़ों की वो आई हैं, और वो खसूसियतें जो हैं वो शरीयत के मिजाज के मुआफिक नहीं है, उसी का इलाज चाहिए, अल्लाह तबारक व तआला उसी का इलाज करना फरमा रहे, क्योंकि जन्नत में जो है ना इस दुनिया में के जिस्म को और रूह को दोनों को मिला के दाखिल करना है, तो जिस्म के जो तकाजे हैं वो नहीं रहना है वहाँ पे, जिस्म के वो रजील तकाजे, वो गंदे तकाजे, वो सिफली तकाजे, वो दुनिया की ज़मीन के एतबार से जो खसूसियात हैं, दुनिया की पानी और आग और मट्टी के एतबार से जो खसूसियात हैं वो नहीं होने का है, क्योंकि वहाँ की मट्टी दूसरी है, वहाँ के आसार दूसरे हैं, वहाँ के हालात दूसरे हैं, तो यहाँ की कोई चीज़ का असर नहीं रहने का है, तो जो यहाँ की चीज़ के हमारे जिस्मानी असरात के जो हमारे जो जिस्मानी खसूसियात के असरात हैं उसी का नाम नफ्स है, और उसी का नाम रज़ाइल है, हिर्स उसी से पैदा होती है, तमा उसी से है, शहवत उसी से है, रियाकारी उसी से है, ذلت نفس اسی سے ہے، تذلیل نفس اسی سے ہے، دنیا کی محبت اسی سے ہے، مال کی محبت اسی سے ہے، جا کی محبت اسی سے ہے، بے صبری اسی سے ہے، بے شکری اسی سے ہے، نا برداشتی اسی سے ہے، بخالت اسی سے ہے، کنجوسی جو ہے نا وہ بھی اسی سے ہے، بزدلی اسی سے ہے، اس کی خصوصیات ہیں، یہ ان کو دور کرنے کا ہے تو پھر بندہ وہاں جائے گا۔ اس لیے ہماری جو طبیعت ہوتی ہے اس طبیعت کے اندر مخالفت رکھی ہوئی ہے۔ اب یہ چھت لگائی اللہ پاک نے کہ اس علم کے مطابق تمہارا عمل ہونا ہے، علم تو بہت آسان ہے لیکن عمل مجاہدے کی چیز ہو جاتی ہے، جو جتنا مجاہدہ کرے گا وہ اتنا ترقی کرے گا، وہ کرنے کا ہے اصل میں۔ تو اللہ تبارک و تعالیٰ کی طرف سے خود بھی ان کے رحم کی وجہ سے، ان کے کرم کی وجہ سے کچھ ایسے نظام بنائے گئے ہیں کہ آدمی کو تیار کر دیا جاتا ہے کہ جس چیز کو کرنا ہے تو اس کی کچھ تیاریاں ہوتی ہیں۔ اب مثال کے طور پر ہماری اپنی طبیعت کے کو دین کے اوپر لانے کے واسطے جو تیاری چاہیے ہوتی ہے نا، رکاوٹیں دور ہونے کا ہے سب سے پہلے۔ رکاوٹ زیادہ کہاں سے آتی ہے؟ بہت کھانے سے آتی ہے۔ تو اللہ تعالیٰ نے رمضان میں کھانے کو کنٹرول کر دیا، تو اب یہ اگر بولیں گے اس کو کہ مت کھاؤ تو یہ سننے والا نہیں ہے، ٹھیک ہے تو کتنا کھاتا کھا لے، لیکن چار گھنٹے میں پورا ہضم، ایک سسٹم ہے ان کا، ہضم رابع جو ہے نا وہ چار گھنٹے میں ہوتا ہے، چار ہضم ہوتے ہیں، تو ہضم رابع جس کے بعد میں فضلہ آنتوں میں اتر جاتا ہے اس کو ہضم رابع کہتے ہیں، یہ حکمت کی زبان میں، ہضم رابع چار گھنٹے میں فنش۔ تو کتنا بھی کھا لے، بہت کھا یا کم کھا، چار گھنٹے، اس کے بعد آٹھ گھنٹے خالی بیٹھ، آٹھ گھنٹے، کبھی دس گھنٹے، کبھی بارہ گھنٹے۔ تو انہوں نے جو کھانے میں ایک میں گڑبڑ ہوتی ہے وہ روزے کے ذریعے سے کنٹرول کروا دیا، فاصلہ بڑھا کے، کھانے میں کمی نہیں کی۔ امام غزالی وغیرہ کا تو رجحان یہ تھا کہ کھانے میں بھی احتیاط کرو، اگر تم خوب پیٹ بھر کھاؤ گے تو تم کو فائدہ نہیں ملے گا روزے کا۔ لیکن دو قسم کے بزرگ ہیں اس میں، بعض بزرگوں کی رائے یہ ہے کہ کھانے پینے میں کمی کرنا ہے، اور بعض بزرگوں کی رائے کمی کرنے کی ضرورت نہیں ہے، قدرتی نظام ہے وہ۔ حضرت حنیفہ رحمۃ اللہ علیہ کا رجحان اسی طرف تھا کہ کمی کرنے کی آپ کو ضرورت نہیں، کر لیں تو بہت اچھا ہے، لیکن اگر نہیں بھی کریں گے تو روزے کی حقیقت روح نہیں ملے گا، ویسی بات نہیں ہے، پھر بھی مل جائے گا، کیوں؟ اس واسطے کہ ان کا سیٹ اپ ایسا ہے کہ صبح صادق سے لے کے سورج کے غروب ہونے تک جب آدمی کچھ بھی کھائے گا نہیں، پیے گا نہیں، تو لازماً جو ہے نا 10-11 بجے کے بعد میں سلسلہ اس کا شروع ہو جاتا ہے مجاہدے کا۔ تو زیادہ کھانے سے جو پرابلم پیدا ہوتی ہے اس کا علاج فرما دیا۔ سونا ایک آدمی کے لیے سب سے آدمی کو غفلت میں ڈالنے والا، بتو بنانے والا ہوتا ہے، تو تراویح لگا دی، تراویح کا نظام لگا دیا اس کے ساتھ، پریپریشن ہے اصل میں، معدات بھی بولتے ہیں، اصل اعمال بھی ہیں یہ، ان اعمال میں ہونے کے ساتھ ساتھ ایک خاص استعداد، روزے کا جو پورا کا پورا اسکیجول ہے، نظام ہے، سلیبس جو پورا ہے وہ پورا ایک تیاری کا ہے۔ کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون، روزے اگر تم کو صحیح معنی میں مل گئے، پورے روزے اور تراویح اور اس کا پورا سیٹ اپ، تو تقوی کی بات آ جائے گی، یعنی اس قرآن پاک کے مطابق عمل کرنے والی صفت آ جائے گی، چونکہ تقوی والی بات آنے کے بعد ہی قرآن پر عمل ہوتا ہے۔ ھدی للمتقین، یہ کتاب ہدایت ہے، راستہ بتانے والی ہے متقیوں کو، تو متقی والی کیفیت اس میں آئے گی، تو پھر یہ ہدایت والی کتاب اس کو کام آئے گی، تو روزے سے وہ متقی والی بات اس میں آتی ہے، یہ فرمایا جا رہا ہے لعلکم تتقون۔ اسی طریقے پر زیادہ بک بک کرنا، زیادہ بات کرنے کی خواہش ہے آدمی کے اندر، اور بہت ٹائم اس میں ضائع ہوتا ہے، بڑی بڑی غلطیاں اس میں ہو جاتی ہیں۔ اب تعالیٰ شانہ نے اس کا انتظام فرما دیا کہ زیادہ بولو مت، قرآن شریف پڑھو، میرے سے بات ہی کرنا ہے نا، لاؤ میرے سے بات کرو۔ آپ اپنے بچوں پہ کنٹرول کرنا چاہیں تو کیا کرنے کا ہے، آپ کو اپنا وقت دینا پڑے گا بچوں کو، چھوڑ دیا ان کو محلے کے پٹوں میں جیسے اپنے پاس ہوتا، اب وہ یہاں کے الگ ہیں، وہاں کے الگ ہے نظام، تو اب ظاہر ہے کہ پھر اس کے بعد میں آپ بول رہے ہیں کہ بھائی اس کی عادت خراب ہو رہی ہے، کہاں اٹھ رہا نہیں معلوم، کہاں بھائی آپ ہی ٹائم نہیں دے رہے ان کو۔ اللہ تعالیٰ نے فرمایا کہ یہاں بیٹھ، پڑھ، کتنا پڑھنا ہے، اللہ قرآن پاک پڑھنا کیا ہے، اللہ سے بات کرنا ہے، کتنا بات کرنا ہے، کر صبح سے شام تک، اور میرے سے بات کرنے کی خصوصیت یہ ہے کہ سیم بات ہزار مرتبہ نہیں، لاکھ مرتبہ دہرائے گا تو اکتائے گا نہیں۔ کوئی بھی کتاب میں یہ بات نہیں ہے کہ آپ اس کو بار بار پڑھیں گے اکتائیں گے نہیں، قرآن پاک میں یہ بات ہے، کیونکہ قرآن پاک ہر مرتبہ کی تلاوت میں تجلی نہیں ہے، اس میں وہ اپنے کو نہیں معلوم ہوتی، ہر مرتبہ کی تلاوت میں اللہ تعالیٰ کی طرف سے نئے اثرات ہوتے ہیں اس کے، نئی تاثیر ہے اس کی, نیاپن ہے اس میں. اللہ تعالیٰ کی ہر بات میں تجلی ہے, اس کا ایک ان کے انوارات کا ظہور ہے, اسی کو تجلی بولتے ہیں. ان کے پاس تجلی کو تکرار نہیں ہے, کیونکہ ان کے پاس تھوڑی چیز تھوڑی ہی ایک بار ڈبل ڈبل ٹیبل ٹیبل استعمال کرنے کے بعد, ویسا نہیں ہے ان کے پاس. ان کے پاس تجلی کو تکرار نہیں ہے, اس لیے کتنا بھی قرآن شریف بندہ پڑے گا ہر مرتبہ ایک نیاپن ہی رہے گا اس. میرے پاس بیٹھ اور پڑھ یہاں پہ. اور چوتھی چیز جو آدمی کو سب سے زیادہ جو ہے نا ڈسٹرب کرتی ہے عمل کرنے میں, جو آدمی کو محسوس بھی نہیں ہوتی, وہ دوستیاں ہیں, اختلاط ہے. ان سے ملنا, ان سے ملنا, ان سے بات کرنا, ان سے بات کرنا, ادھر کی ادھر کی, ایران کی قرآن کی, یہ جو چلتی ہے وہ میں میرے پاس آ کے بڑھیا. اعتکاف کا نظام ہے اس کے واسطے. رمضان کا پورا سٹ اپ جو ہے نا وہ یوں ہے کہ اس میں قلت منام بھی ہے, قلت طعام بھی ہے, قلت اختلاط محل انام بھی ہے, اور جانے والا کیا ہے اس کے ساتھ قلت کلام بھی ہے. چاروں چیزوں کا نظام, اس کو مجاہدات حکمیہ کہتے ہیں. یعنی اگر اس کی عادت بندے کو ہو گئی تو اس کے اندر ایک استعداد آئے گی اصل بات کو لینے کی, توجہ اللہ تبارک و تعالیٰ کی طرف کرنے کی. اب تعالیٰ کی طرف سے جو نظام چلتا ہے میرے بزرگوں, وہ سد ذرائع کا اور اسباب کا اور معدات کا بہت چلتا ہے. جو گڑبڑ کے جو اسباب ہوتے ہیں, نقصان پہنچانے کے جو اسباب ہوتے ہیں, ان کو دور کرنا, یہ اسلام کا بہت بڑا یعنی ایک حکمتی پہلو ہے. اور اب آپ دیکھو دنیا اس وقت اب محسوس کر رہی ہے کہ اپنا جو ہے نا ڈیفنس سسٹم اور مدافعاتی نظام اور احتیاطی تدابیر جو ہے نا پہلے زمانے میں نہیں ہوتی تھی اتنی جتنی اس زمانے میں ہو رہی ہیں. ابھی خالی کووڈ سے بچنے کے واسطے کیسی کیسی تدبیریں ہیں, کیسا کیسا نظام ہے. شریعت کے اندر اعمال کے اندر اسی قسم کی بے احتیاطی آنے سے روکنے کے اسباب ہیں, اس کو سد ذرائع کہتے ہیں. کھانے میں, پینے میں, اختلاط میں سب سے زیادہ فساد آدمی کے اندر جب آتا ہے تو وہ ناجائز تعلقات میں آتا ہے. تو ناجائز تعلقات سے روکنے کے واسطے کتنی دور سے باؤنڈری اللہ نے لگائی کہ تم کسی سے چاٹنگ نہیں کر سکتے, کسی بچی سے, کسی سے اجنبی, کسی اجنبیہ سے تنہائی میں بات نہیں کر سکتے, خلوت بل اجنبی نہیں ہو سکتی. یعنی اکیلا مرد اور اکیلی عورت دونوں اجنبی ہیں اور دونوں ملاقات نہیں کر سکتے, آپ دیکھ نہیں سکتے کسی اجنبی عورت کو دیکھ نہیں. یہ سب سد ذرائع ہیں, کیونکہ اگر یہ راستہ کھول دیا گیا نہیں, آپ کی نیت اچھی رہی تو بس ہے آپ, بلکہ بولنے کے بعد نیت کس کی اچھی رہتی ہے اس کے بعد, اتنا سب کام ہونے کے بعد میں نیت اچھی رہتی, پھر اس کو نیت اچھی نہیں رہتی. تو سد ذرائع کہتے ہیں. تو جو معدات ہیں وہ, جو سد ذرائع ہیں وہ, جو اسباب ہیں وہ, ان کے ساتھ میں شریعت مطہرہ نے ایک پورا نظام دیا ہوا ہے. اس نظام کے ساتھ میں اس وحی کے مطابق عمل کرنا آسان ہو جاتا ہے, اور جس کا اس وحی کے مطابق عمل کرنا آسان ہو گیا اس کا اللہ تبارک و تعالیٰ سے تعلق بن جاتا ہے, اس کو معرفت مل جاتی ہے اللہ پاک کی, اس کو دوستی مل جاتی ہے اللہ تعالیٰ کی, اور اللہ تبارک و تعالیٰ اس کو اپنے لیے سلیکٹ کر لیتے ہیں اس بندے کو. اللہ تبارک و تعالیٰ کی میرے دوستوں ایک عادت مبارکہ ہے, وہ یہ ہے کہ جب بندہ اپنی تیاری میں اپنے ظاہر و باطن کو پاک کرنے کی جد و جہد میں رہتا ہے تو پھر اپنی طرف سے اس کو اپنی طرف کھینچ لیتے ہیں, اس کو صوفیہ کے پاس جذب کہتے ہیں, اس کو ایک قسم کا جذب حاصل ہو جاتا ہے, یعنی ایک ان کی طرف لگاؤ پڑ جاتا ہے, آدمی کی طبیعت ادھر کی ہو جاتی ہے. دنیا میں رہتا ہے وہ, لیکن اس کو اللہ تعالیٰ کی پسند کی چیزیں ہی پسند آتی ہیں, اللہ کی ناپسند کی چیزیں ہی ناپسند ہو جاتی ہیں. ہمیشہ اللہ تبارک و تعالیٰ کی یاد میں ہو جاتا ہے, ہمیشہ اللہ کی مرضی کی اس کو فکر رہتی ہے. وہ کیفیت جو ہے نا اللہ تبارک و تعالیٰ خود دیتے ہیں تو ملتا ہے, ویسے کسی کو نہیں ملتی وہ چیز. وہ لیکن وہ دیتے کب ہیں, اس کے اسباب انہوں نے بنائے ہوئے ہیں. نبوت کے پہلے سے اسباب نہیں ہوتے, ولایت کے اسباب ہوتے ہیں. نہ اسی وجہ سے ولایت کو کسبی بیان کیا جاتا ہے کہ کسب سے کی جانے والی چیز ہے, اور نبوت وہابی چیز ہوتی ہے, اس کا تعلق وہاب سے ہوتا ہے. ایک بزرگ جا رہے تھے, پرانے زمانے کے بادشاہ جو ہے نا بالا خانوں پہ رہتے تھے, اور ایسی جگہ پہ ہوتے تھے کہ لوگوں کی گزر بھی ان کے محلات کے نیچے سے ہوتی تھی. جا رہے تھے تو انہوں نے دیکھا دور سے کہ فلاں بزرگ جا رہے ہیں, بادشاہ اوپر تھا دوسری تیسری منزل پہ, دیکھا کہ فلاں بزرگ جا رہے ہیں, بہت عقیدت تھی اس سے, محبت تھی, کہنے کے ان سے مل لیتے ہیں, دعا کرا لیں گے کچھ, ان سے کچھ نصیحت سن لیں گے. تو فوراً ان کو بھیجا کہ بادشاہ سلامت آپ سے ملنا چاہ رہے ہیں, درباری کو بھیجا تو ان سے بولو میں ملنا چاہ رہا ہوں. تو بولے کہاں ہے بادشاہ سلامت؟ تو بولے اوپر ہیں. تو بولے بادشاہ سلامت اوپر ہیں, میں یہاں پہ ہوں, بادشاہ سلامت ملنا چاہ رہے ہیں, میں کیا کر سکتا ہوں؟ یہ انہوں نے کہا. انہوں نے کہا کہ نہیں, اگر آپ کی مرضی ہے, آپ راضی ہیں اس بات پہ, تو بادشاہ سلامت اس کا انتظام کر دیں گے. بولے وہ کیا؟ وہ یہ ہے کہ بادشاہ سلامت اوپر سے لفٹ چھوڑیں گے, آپ اس میں بیٹھ جانا اور اوپر اٹھا لیا جائے گا, بادشاہ کے پاس پہنچ جائیں. کہیں گے ٹھیک ہے, میں راضی ہوں, वहां से ऊपर से लिफ्ट आई, वो उसमें बैठ गए, ऊपर उनको उठा लिया गया। बादशाह के सामने बातचीत होती रही, सलाम अलैक खैर खूबी के बाद उन्होंने कहा कि कुछ हमको भी अल्लाह ताला तक पहुंचने का जरिया बताओ, अल्लाह ताला तक हम भी पहुंचना जैसे आपको अल्लाह ने पहुंचाया है, आपको विलायत मिली है, आप हमें भी कुछ रास्ता बताएं कि हम भी पहुंचना चाहते हैं। तो कहने के भाई देखो, अल्लाह ताला तक वही पहुंचता है जिसको अल्लाह ताला खुद ही पहुंचा लेते हैं, जैसे आपने मुझे पहुंचा लिया। अल्लाह ताला तक पहुंचने के लिए यही करना पड़ता है जो आपने मेरे को अपने पास पहुंचने के लिए किया है, वो ये कि लिफ्ट तो तुम्हारे पास है, हमारे पास तो है नहीं, तो लिफ्ट उनके पास ही है और जिसको वो चाहते हैं वो अपने पास बुला लेते हैं। तो बोले फिर मुझे क्या करना पड़ता है, तो मुझे यही करना पड़ता है कि मुझे बादशाह के दरबार के नीचे फिरना पड़ता, बोले मुझे बादशाह के दरबार के नीचे चक्कर लगाना होता है। अगर मैं बादशाह के दरबार के पास रहूंगा चलूंगा तो बादशाह की नजर पड़ेगी और वो मुझसे मिलना चाहेगा तो मुझसे अपने से करीब कर लेगा वो। तो ये जो आमाल हैं, ये जो मुजाहिदे हैं, ये जो कुर्बानियां हैं, ये जो ताआत हैं, ये असल में वो सिलसिला है पूरा कि जब बंदा अल्लाह पाक बंदे के मुजाहिदों को देखता है तो उसको अपनी तरफ जज्ब करना तय फरमाता है, उसको अल्लाह पाक अपनी विलायत मरहमत फरमा देते हैं, एक खास जज्ब होता है वो। और वो चीज़ जब आता होती है तो फिर अल्लाह तबारक व तआला के खास जुमरे, खास बंदों में वो बंदा शामिल होता है। फदखुली फी इबादी, अब तुम मेरे बंदों में आ सकते हो। हालांकि दुनिया को मालूम है कि सारे उनके ही बंदे हैं, लेकिन फिर भी वो फरमा रहे कि नहीं सारे बंदे हैं लेकिन ये बंदे मेरे हैं, तो वो किसके हैं फिर, वो भी उन्हीं के होते हैं ना, लेकिन वो बंदे गंदे हैं, वो बंदे मेरे बंदे बोलने के काबिल नहीं है, मेरे बंदे तो फिर मेरे हैं वो। तो फदखुली फी इबादी का मुजरा उसको मिलता है जिसको विलायत मिलती है, और अल्लाह तबारक व तआला विलायत उनको देते हैं जिनके पास मुजाहिदे होते हैं, और जिसको विलायत मिलती है उसका बहुत बड़ा मर्तबा होता है। नबुवत के बाद में बड़ा मर्तबा क्या होता है, विलायत का ही होता है। उसी विलायत के अंदर होते हैं ये सिद्दीकियत और शहादत और सालिहियत, उलाइका माल लदीन अनअमल्लाहु अलैहिम मिनन नबियीन व सिद्दीकीन व शुहदा व सालिहीन, है ना। तो नबियीन के बाद के जो दर्जे हैं ये सब विलायत ही के दर्जे हैं ये सारे के सारे, और वो कोई भी दर्जा बंद नहीं है, अजीब बात ये है, सब दर्जे खुले में, और हर दर्जे का हर लेवल खुला हुआ है, ये लिखा है बुजुर्गों ने, हर दर्जे का हर जब दरवाजा खुला हुआ है तो खुला हुआ है वो, हर बंदे को कोशिश करने की इजाज़त है। इसीलिए पहले ज़माने के जो बड़े जो बुजुर्ग हुए हैं वो बहुत ज़्यादा पढ़े लिखे, बहुत ज़्यादा जो है ना काबिल थे, ऐसा कोई ज़रूरी नहीं था। ऐसे ऐसे लोग भी बुजुर्ग हुए हैं, बड़े बड़े वली गुजरे हैं कि जिनकी मशगूलियत क्या थी, किसी की चप्पल सीने की मशगूलियत थी, काम क्या करते, मोची हैं, जूते सीधे कर रहे हैं, जूते सी रहे हैं, और अपनी विलायत के मकाम पे पहुंचे हुए। आलमगीर रहमतुल्लाह अलैह जो है जब हैदराबाद दक्कन आए फतह करने के लिए कुली कुतुब का किला, तो किला फतह नहीं हो रहा था। तलीम नदवी ने भी लिखा है जवाब पे रहमतुल्लाह अलैह, उनके ही जो है ना फौज के अंदर बाप ये यूसुफ हजरत यूसुफैन रहते थे, दरगाह यूसुफैन वाले जो है ना, दोनों बड़े अजीब गरीब बुजुर्ग थे ये। कितनी भी तेज आंधी रहो चल रही हो, उनके खेमे में चिराग जल रहा होता था और वो पढ़ रहे होते थे, दोनों भाई हाफिज थे वो, बाबा यूसुफ जिनको कहते हैं हमारे पास, उनकी एक बड़ी बड़ी दरगाह बनी हुई है और माशाल्लाह तआला बहुत अजीब गरीब मकबूलियत उनको हासिल है। तो उसी पर है ये शेर, हवा है गो तुंदु तेज लेकिन चिराग अपना जला रहा है, वो मर्द दुर्वेश दिए हैं हक ने जिसे अंदाजे खुसरवाना। तो चिराग जो है ना जल रहा होता था, खुला हुआ चिराग, बंद भी नहीं, खुला हुआ है, तेज हवा के झक्कर चल रहे हैं, कोई फर्क ही नहीं पड़ता उस, और अपना कुरान शरीफ पढ़ रहे हैं। उनके पास जो है ना आलमगीर रहमतुल्लाह अलैह ने भेजा किसी को कि भाई खिला पता नहीं हो रहा, लोगों की जाने जा रही हैं बिला वजह, और मुसीबत भी हो रही है, इतने दिन हो गया किले का मुहासिरा करके। वहाँ पर बाबा यूसुफैन के पास में भेजा, भाई क्या है, तुम लोग का बुजुर्ग हैं कुछ करो। दोनों वाले कोशिश तो हम भी कर रहे हैं, चुके उन्हें भी फौज में थे ये लोग अभी, मगर उन्हें नहीं सुन रहा। बोले कौन भाई, बोली वो चप्पल वाला, वो चप्पल लेके जो बैठा हुआ है उन्हें नहीं सुन रहा। अरे तो बहुत मुश्किल से मेहनत समाजत करके उसके पास भेजा गया, कहेंगे भाई ये अल्लाह के वास्ते हो रहा है ये काम, दुनिया के वास्ते नहीं होता ये। अब तुम ऐसा बैठ गए तो कैसा है यहाँ पे? कौन बोले? बादशाह सलामत बोले, आलमगीर रहमतुल्लाह अलैह भेजे हैं तुम्हारे पास। अरे यार जान दो। अच्छा ठीक है बोलो। बोल के वो चप्पल की जो दुकान है ना, उधर से लेके इधर बैठ गया होगा, उसी दिन खिलाफत हो गया। किसी को पता नहीं था कि वो मोची है, लेकिन विलायत के इस दर्जे पर है कि उसके चाहने पर किला खुलने का फैसला हो रहा है, उसके नहीं चाहने पर किला बंद होने का फैसला हो रहा है। अल्लाह तबारक तकवीन निज़ाम के जिम्मेदार होते हैं लोग। तो इस तरीके के जब अल्लाह पाक अपनी विलायत किसी को देता है तो वो अल्लाह के खास बंदों में शामिल हो जाते हैं। इसीलिए कुरान पाक में इसके फजाइल आए, औलिया का बड़ा मरतबा होता है। और ये चीज अल्लाह चाहते हैं कि हर ईमान वाला मेरे से ये ताल्लुक बनाए। अल्लाह ताला अपने से जायद दोस्ती को पसंद करता है। एक होती है जाकी वहां की दोस्ती, नमाज पढ़ो बोले नमाज पढ़ दिए साहब, रोजा रखो बोले रोजा रख दिए साहब, समझ आ रहा नहीं? एक जाकी वहां की दोस्ती है, जाकी वहां की दोस्ती नौकरी भाई जितना तुमको काम बोले उतना सवाब भी ले लो तुम, ठीक है कोई मसला नहीं। और ये कि नहीं साहब इससे क्या होता है, मैं तो आपके दरबार का वो हूँ, वो तो गधा हूँ, यहाँ का फकीर हूँ, मैं तो यहीं रहता हूँ, मैं तो नहीं जाता। तो एक आदमी काम करके चले जाने वाला होता है, एक आदमी काम करने के बाद में उसके पास जो है ना बॉस के पास में बैठा रहने वाला होता है कंपनी के अंदर। सब चले गए पांच पछते इधर के इधर छोड़ छाड़ के काम, ये इन्हें जाके बॉस के पास बैठ गया, क्या है कुछ भी नहीं साहब, कुछ भी नहीं है घर में, मैं सोचा आपके पास ही बैठ जाऊँ यहाँ पे। अब उन्हें बॉस जो है ना कागजात समट रहा है, तो कागज समटने में साथ दे दे रहे हैं, और बॉस जो है ना कोई काम वगैरह में कर दे तो साहब कोई बात नहीं। अरे नहीं भाई तेरे पाँच बजे, नहीं नहीं पाँच क्या है साहब, छः साहब, मैं तो आपका वो हूँ चाहता हूँ बहुत ज़्यादा हूँ। उसके साथ बैठ गया, छः बजे तक भी बैठ गया, सात बजे तक भी बैठ गया, आठ बजे तक भी बैठ गया, ये भी काम कर रहा है वो भी काम कर रहा है। अरे यार घर वालों का ये तकाजा, मैं पहुँचा दे के आ जाता हूँ साहब, अभी आपको पहुँचा दे के आ जाता हूँ, वो घर का सामान भी पहुँचा के आ जा रहा। अरे मेरे को कल ये ऑफिस में ये होने का है, मैं लेके आता हूँ साहब, वो ले लेके आ गया। तो ये जाहिद दोस्ती कहलाती है। इसका जो असर बॉस पर होता है उसमें, और जो नौकर होता है ना नौकरी करने वाला उसमें, जमीन आसमान का फर्क होता है। ये जाहिद दोस्ती कहलाती है, इशराक की, चाश्त की, अवाबीन की, सदकात की, लोगों के साथ हुसन सलूक की, खिदमत करने की, मखलूक की जरूरतों में काम आ जाने की। तो ला यज़ाल अब्दी यतक़र्रबु इलैया बिन्नवाफिल, अल्लाह पाक फरमाते हैं कि बंदा मेरे से नवाफिल के जरिए से करीब होता रहता है, हत्ता अहबबतुहु, यहाँ तक कि मैं उसको अपना महबूब बना लेता हूँ, तय कर देता हूँ कि भाई ये अब अपना मेरा है। जैसे कोई बहुत बड़ा बास जो है ना तय कर ले कि इसको जो है ना अपनी कंपनी में रख लेने का है, आ जा मैं तेरे को 10% दे देता हूँ मेरी कंपनी में, मेरे काउंटर पे बैठ जा तू, मैं जा रहा हूँ, मैं तफरी को जा रहा हूँ, मैं ये कर रहा हूँ, ये कंपनी संभाल तू। उसके बाद 25% हो गया, उसके बाद 50% हो गया, देखा मैं अकेला बुढ़ा हो गया, मेरे कोई है ही नहीं, आगे है ना पीछे है, वो पूरा उसके नाम पे भी छोड़ के चले आने को तैयार हो जाता है। दुनिया का निज़ाम दुनिया के हिसाब से। अल्लाह तबारक व तआला फरमाते हैं कि मैं जब बंदे को अपना महबूब बना लेता हूँ तो फिर मैं इतना उसके साथ अपना गहरा ताल्लुक कर लेता हूँ पसंद करके उसको, कि उसका देखना मेरा देखना हो जाता है, उसका बोलना मेरा बोलना हो जाता है, उसका सुनना मेरा सुनना हो जाता है। वाइज़ा अहबबतुहु फकुंतु समअहु अल्लज़ी यस्मउ बिही व बसरहु अल्लज़ी यबसुरु बिही व लिसानहु अल्लज़ी यतकल्लमु बिही, उसका बोलना मेरा बोलना हो जाता है। गुफ्ताओ गुफ्ता अल्लाह बुद गरचे हल्कों में अब्दुल्लाह बुद, उसका बोलना अल्लाह का बोलना होता है अगरचे वो निकल रहा होता है अब्दुल्लाह के हलक से। तो वो चीज़ अल्लाह तबारक व तआला खुद फरमाते हैं, हदीस शरीफ है ये, ला यज़ालु अब्दी यतक़र्रबु इलैया बिन्नवाफिल की। तो ये चीज़ जो है अल्लाह पाक हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर जो इल्म नाज़िल फरमाए, उस इल्म के जरिए से हर बंदे को ये अपॉर्चुनिटी दिए हुए हैं, मुझको आपको सबको, इसके लिए ये मौके आते रहते हैं बार बार ऐसे रमजान के महीने। अल्लाह करे कि और बहुत हमें रमजान अल्लाह पाक नसीब फरमाए, मुयस्सर फरमाए, और ऐसे कद्र के मौके आते रहते हैं, और ऐसे आमाल की शक्लें सामने आती रहती हैं, ऐसे दीन के तकाजे हमारे सामने आते रहते हैं। तो जान से माल से अपनी सलाहियतों से खूब जद्दोजहद करके हक तआला को राजी का असल चीज़ अल्लाह को राजी करने का जज्बा होना है, और फिर उसके लिए मुजाहिदा होना है। खाली राजी करने का जज्बा लेके बैठ जाने से नहीं होता, राजी करने का जज्बा लेके उसके लिए कर क्या रहे हैं, क्या आप सबूत दे रहे हैं उसका, कितना मुजाहिदा उसके लिए कर रहे हैं, कितनी कुर्बानी उसके लिए कर रहे हैं, क्या अमल उसके लिए अंजाम दिया जा रहा, कितना माल आपने लगाया है इस मकसद के लिए, कितना वक्त आपने लगाया है इस मकसद के लिए, कितना जिक्र किया आपने इस मकसद के लिए, कितने नवाफिल पढ़े आपने इस काम के लिए, फिर उसी एतबार से हक ताला की तरफ से फैजान होता है। अल्लाह ताला मुझे और आपको सबको नसीब फरमाए।